नमस्कार, स्वागत छ कार्यक्रम कोरोना संकट विशेषमा। प्रविधि संयोजनमा मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम कोरोना संकट विशेष तपाईँ सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगासँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र मोबाइल एप गलकोट एफएम मार्फतदेखि साथ सुन्दै आउनुभएको छ। कार्यक्रम कोरोना संकट विशेष तपाईँ विभिन्न मोबाइल एपसँगै फेसबुकमा पनि प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। कार्यक्रम कोरोना भाइरस COVID-19 बढ्दो संक्रमण र त्यसको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले गरिरहेका अभ्यासहरू, आम मानिसले सचेतना सँगसँगै त्यसको तयारी के कसरी गरिरहेका छन् यसबारेमा पनि हामी केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छौँ। पछिल्लो समय स्थानीय सरकारले बढी भन्दा बढी लकडाउनलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। स्थानीय चिकित्सकहरूको मनोबल वृद्धि गर्न र आम मानिसलाई सचेत बन्दै सावधानी अपनाउन स्थानीय सरकारको बढी भन्दा बढी कार्यान्वयनात्मक भूमिका पनि रहने हामीले महसुस गरेका छौँ। यस सन्दर्भमा आज हामीले बढी भन्दा बढी स्थानीय सरकारले आम मानिसलाई कति सचेत बनाएको छ, अहिले नेपाल सरकारले नेपाललाई दोस्रो चरणको अवधि सुरु भएको, दोस्रो चरणको समय सुरुवात भएको पनि जानकारी दिइसकेको छ कोरोना भाइरसकै कारणले। यो अवस्थामा पनि हामी स्थानीय सरकार, स्थानीय जनप्रतिनिधि, स्थानीय हामी बीचमा रहेका कर्मचारी रहँदै गर्दा पनि हामीले सुरक्षा सामग्री पाउन सकेका छैनौँ। अझै भनौँ, हामीलाई आवश्यक सामग्रीहरूको अभावमा खरिद गर्ने निर्णय गर्दै बसिरहेका छौँ अहिलेसम्म पनि। यो व्यवस्थापनले हामी कहिलेसम्म यो रोगसँग लड्न सक्छौँ त त्यो बारेमा हामी कुराकानी गर्नेछौँ। आजको विषयवस्तुमा अझ बढी हामी सामान्यतया सुरक्षाकर्मी, पत्रकार र चिकित्सक पहिलो लाइनमा अहिले उभिएका छन्, उनीहरूको सुरक्षा व्यवस्थापनको हिसाबले पनि स्थानीय सरकारले कस्तो खालको भूमिका निर्वाह गर्छ र गलकुट नगर क्षेत्र सँगसँगै ताराखोला गाउँपालिका क्षेत्रभित्र पनि यसको तयारीका लागि के कस्ता अभियानहरू सञ्चालन भएका छन् यो विषयमा हामी कुराकानी गर्नेछौँ। यति बेला हामी गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलसँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ। यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल हुन्छ। पौडेल सर, तपाईँलाई कार्यक्रम कोरोना संकट विशेषमा हार्दिक स्वागत छ।
हजुर, नमस्कार।
विशेष गरेर स्थानीय सरकारले, अहिले नेपाल सरकारले लकडाउन गरेको समय अवधि छ, यो समयमा कोरोना भाइरसकै कारणले आतंकित र त्रसित बनिरहेका छन्, लकडाउनलाई बढी प्रभावकारी बनाउनु पर्ने अवस्था छ, गाउँघरतिर अझै पनि लकडाउन सामान्यतया नेपाल बन्द जस्तो हो भन्ने खालको बुझाइ छ, यो बिचमा लकडाउनलाई प्रभावकारी बनाउने स्थानीय सरकारले के कस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ?
यहाँ मार्फत चाहिँ समग्र गलकुटवासी र यो रेडियो सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमस्कार भन्न चाहन्छु। विशेष गरी यो लकडाउनलाई चाहिँ अलिक प्रभावकारी बनाउनको लागि हाम्रो यो वडा नम्बर 1 र 2 चाहिँ रङ्गेनीमा स्वयंसेवकहरू राखिरहेको अवस्था छ र यो ताराखोला र गलकुटको सिमाना जोडिने जुन जङ्गारा भन्ने ठाउँ हो त्यहाँ पनि चाहिँ ताराखोलाको तर्फबाट चाहिँ स्वयंसेवकहरू खटाइएको अवस्था छ र सँगसँगै चाहिँ हामीले यो बडीगार्डसँग नजिक सिमाना जोडिने खरबाङ छेउमा पनि व्यवस्थापन गर्ने भन्ने विषयमा आज छलफल भयो र त्यसको त्यसले पनि स्वयंसेवक खटाइने जस्तो अवस्था रहिरहेको।
यो सन्दर्भमा अहिले पनि प्राप्त औषधि उपचारको व्यवस्थापन गर्न सकिरहेको छैन, विश्वव्यापी रूपमा यो औषधि पत्ता नलगाइसकेको सन्दर्भ छ, यो अवस्थामा सावधानी अप्नाउनु र सचेत हुनु बाहेक हामीसँग विकल्प नहुँदै गर्दाखेरि पनि चिकित्सकहरूलाई सहज रूपमा यो कोरोना भाइरस बाहेकका अन्य मौसमी बिरामीहरूले सहज रूपमा उपचार प्रदान गर्नका लागि, उपचार सेवा दिनका लागि के कस्तो तयारी गरिरहेको छ?
नगरपालिकाले चाहिँ यो स्वास्थ्यको क्षेत्रमा अहिले आफ्नो सम्पूर्ण जनशक्तिहरूलाई परिचालन गरिरहेको अवस्था छ, खास गरी स्वास्थ्य कर्मीहरूलाई लाइन एजेन्सीको रूपमा र अरू जनरल स्टाफहरूलाई चाहिँ स्टाफ एजेन्सीको रूपमा चाहिँ परिचालन गरेको छ। हामीले चाहिँ स्वास्थ्य चौकीहरू जुन 9 स्वास्थ्य चौकीहरू नगरपालिकामा रहेका छन् उनीहरूलाई पर्याप्त रूपबाट अवधिको व्यवस्था गरिएको छ र यो जुन COVID-19 कोरोना भाइरसलाई पराजित गर्ने उद्देश्यले चाहिने खालका सामानहरू, ग्लोभ, सेनिटाइजर, साबुन, यी खालका कुराहरूलाई चाहिँ महिला स्वास्थ्य स्वयंसेविकासम्म पुर्याउने, स्वास्थ्य चौकीमा त अवश्य पुर्याउने, महिला स्वास्थ्य स्वयंसेविकाको हातसम्म पुर्याउने पनि छ। त्यो बाहेक हामीले चाहिँ यो ज्वरो टाढाबाट ज्वरो नाप्न सक्ने यन्त्र र पिपिई भन्छ जुन कपडाको रूपमा स्वास्थ्य कर्मीले लगाउने गर्छन् त्यो पनि हामी 1-2 खरिद गरेर सबै स्वास्थ्य चौकीमा पुर्याउने चाहिँ गरिरहेका छौँ। त्यसबाहेक हामीले चाहिँ 2-3 मोडलबाट पनि कोरोना र अरू बिरामीहरू दीर्घ रोगीहरू, क्यान्सर, अरू शारीरिक मानसिक रोगीहरूलाई चाहिँ सुविधा पुग्ने गरी हजुरको चाहिँ यो निजी क्षेत्रका अस्पताल र सरकारी स्वास्थ्य चौकीहरू बिचमा कोअर्डिनेसन गरेर एउटा स्वास्थ्य शिविर जस्तो सञ्चालन गर्ने कि भन्ने एउटा खालको मोडल छ। अर्को चाहिँ जुन जुन होम क्वारेन्टाइनमा बसिरहनु भएको छ उहाँहरूलाई चाहिँ काउन्सिलिङ गर्नको लागि सुरक्षा कर्मी सहित सम्बन्धित वडाको प्रतिनिधि, स्वास्थ्यको प्रतिनिधि र स्वयंसेवी चार सदस्य टोली चाहिँ ठाउँ ठाउँमा जान होम क्वारेन्टाइनमा बस्नु भएको छ, त्यहाँसम्म चाहिँ पुर्याउने भन्ने खालको काम पनि छ।
यो सबै हिसाबले हेर्ने हो भने तपाईँले भने जस्तै हामी पिपी खरिदकै प्रक्रियामा छौँ र थर्मल गन पनि खरिदकै प्रक्रियामा छौँ अहिलेसम्म। करिब यो लकडाउनको समय अवधि पनि 2 हप्ताभन्दा लामो भइसकेको छ। यो सन्दर्भमा गलकुट नगर क्षेत्रभित्र कुनै पनि सङ्क्रमण भएका बिरामीको स्वाब पनि परीक्षण गरिएको छैन, यद्यपि सङ्क्रमण छ भन्ने आशंका पनि गरिएको छैन। यो दुवै हिसाबले हामी सुरक्षित छौँ भनिरहेका छौँ। यद्यपि स्वाब परीक्षण गरेर सङ्क्रमण पुष्टि हुन्थ्यो अथवा पोजिटिभ नेगेटिभ रिपोर्ट के आउँथ्यो भन्नेसँग थप जोडिनुपर्ने आवश्यकता पनि देखिएको छ, किनभने बागलुङ जिल्ला नेपालकै सन्दर्भमा हेर्ने हो भने 22.22% संक्रमित भएको जिल्लाको रूपमा सूचीकृत छ अहिलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने। यो सन्दर्भमा हामीले खरिद गर्ने सामग्री खरिद प्रक्रिया अझै ढिला भएन र भन्या सर?
यो कस्तो छ घनश्याम सर भने यदि सामग्री जुन पिपी र थर्मल जुन ज्वरो नाप्ने यन्त्र त्यो चाहिँ अलि त्यसको बजारमा विभिन्न किसिमले त्यसलाई चाहिँ अरू कालो बजारी गर्नेदेखि लिएर तमाम खालका कामहरू पनि भइरहेको, त्यो हुनाले चाहिँ यसलाई यथार्थ मूल्यमा किन्न पर्ने अब नगरपालिकाको कार्यविधि अहिले वर्तमान कानुन प्रचलित कानुनलाई अवलम्बन गर्नुपर्ने अवस्था भएको हुनाले र त्योभन्दा पनि चाहिँ के भने अब यो बजारमा चाहिँ हामी लगातार लागिरहँदाखेरि पनि यो सामान चाहिँ हामीले पाउनै सकिएन। अलिअलि पाइएका चाहिँ यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट जुन पिपी भनेको त्यो शरीरमा लगाउने चाहिँ एउटा कपडा,
चिकित्सकले लगाउने कपडा
हजुर, त्यो ल्याएको पनि त्यति उपयुक्त खालको छैन। त्यो डोनेसनको हिसाबले चाहिँ हामीलाई एकै ठाउँबाट आएको थियो र हामीले स्वास्थ्य चौकीमा पुर्याएका छौँ।
यो विषयमा अलिकति अलि जोडिएर कुरा गरौँ। जस्तो यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट जुन पिपी सामग्रीहरू लगायतका केही मास्क लगायतका सेनिटाइजर लगायतका सामग्रीहरू नगरपालिकामा आइरहेका छन्, विभिन्न दातृ संस्थाहरूले डोनेट गरिरहेका छन् एका वा दुई, त्यो सामाजिक सञ्जालमा राखिने तस्विरकै हिसाबले मात्र डोनेट गरिएका हुन्, तिनको गुणस्तर छैन भन्ने खालको एकातर्फ पनि टिका टिप्पणी सुरु भएको छ, अर्कोतर्फ केही नहुन भन्दा त्यही भए पनि भइहाल्यो न भन्ने खालको पनि चलिरहेको छ। त्यो अवस्था खास त्यसको गुणस्तरकै हिसाबले त्यो उपयोग गर्न सकिने खालको अवस्था छ अथवा त्यसलाई उपयोगी गर्न नसकिने खालको हो, यो विषयमा डक्टरहरूले के खालको सुझाव प्रतिक्रिया दिएका छन् सर?
अहिलेको परिस्थितिमा घनश्याम सर कस्तो भयो भने हामीले जसले अब जे दिए त्यसलाई हात थापिरहेको अवस्था हो र त्यो उत्कृष्ट छैन, त्यो राम्रोसँग सुरक्षित छैन भन्ने कुरो आजको बैठकमा स्वयं स्वास्थ्य कर्मीहरूले पनि भनिसक्नु भएको छ र पनि चाहिँ नहुने मामा भन्दा कानो मामा निको भयो यस्तो
नपाइएको बेलामा हातै थाप्नु विकल्प रहेन हामीसँग
होइन। अब यो पूर्णतः हामी हात थापिरहेको अवस्था चाहिँ होइन, हामी एक दुई दिनमा तिनको व्यवस्थापन गर्छौँ, काठमाडौँबाट हामीले मगाइरहेछौँ। खास गरी चाहिँ यो पिपी त आउन सक्ने पिपी र यो मास्क चाहिँ आउन सक्ने अवस्थामा छ, तर त्यो थर्मल गन चाहिँ पनि हामी खोजिरहेका छौँ। सबै नगरपालिकाको पोलिटिकल बडीदेखि लिएर कर्मचारीहरू पनि कहाँ पाइन्छ, कसरी ल्याउन सकिएला भन्ने कुरामै छौँ। मलाई लाग्छ एक दुई दिनमै यो आउँछ जस्तो लाग्छ।
ठिक छ, यो पिपी सँगसँगै थर्मल गन आज मात्रै नेपाल सरकारले पनि अभावकै अवस्था सिर्जना भयो भनेर विभिन्न देशबाट खोजी गरेर खरिद प्रक्रियाकै हिसाबले पनि आज बेलुका 8:30 बजेसम्म नेपाल आइपुग्ने भन्ने जानकारी गराएको छ। त्यो हिसाबले पनि एक दुई दिनभित्रै गलकुट क्षेत्रमा त्यो एउटा थर्मल गन पनि उपलब्ध होला। उपलब्ध भएका थर्मल गन आइनसकेको सन्दर्भमा यो अवस्थामा कसरी स्वास्थ्य सेवा प्रवाह गरिएको छ र स्वास्थ्य कर्मीको मनोबल उच्च बनाउनका लागि नगरपालिकाले कस्तो खालको कार्यक्रमहरू सञ्चालन गरेको छ?
अहिले तत्काल हामीले जुन स्वास्थ्य सेवामा लागिरहनु भएको चाहिँ स्वास्थ्य कर्मीहरू हुनुहुन्छ नगरपालिका अन्तर्गत बाह्य क्षेत्रमा, उहाँहरूको लागि चाहिँ हामीले उपलब्ध साधनहरूको अधिकतम उपयोग गर्ने, जस्तो त्यो औषधि कीटनाशक औषधिहरू आफ्नो स्वास्थ्य चौकी वरपर छर्किने, सरसफाइ राख्ने र उहाँहरूलाई चाहिँ इन्सेन्टिभको रूपमा सबैलाई चाहिँ अब कम्युनिकेसनलाई सहज होस् भनेर सञ्चार सुविधा पुग्ने हिसाबले चाहिँ सञ्चार सुविधाको केही रकम चाहिँ विनियोजन गरिएको छ। 9 वटा स्वास्थ्य चौकीलाई 1,000 को दरले हामीले दिने व्यवस्था गरेका छौँ। त्यो लगायत चाहिँ अब नेपाल सरकारले केन्द्रबाटै चाहिँ अलिकति इन्सेन्टिभको व्यवस्था गरेको भन्ने सुनिएको छ, त्यो पनि आउँदै होला। त्यो बाहेक हामी अर्को अर्को मिटिङमा अवस्था हेरिकन उहाँहरूलाई अरू इन्सेन्टिभ केही दिन सकिन्छ कि भन्ने पनि छ उत्प्रेरणाको हिसाबले। र सँगसँगै चाहिँ अब रोगीसँग टच हुने र नागरिक समाज र स्वास्थ्य कर्मी बिचको सौहार्दता र अहिलेको अवस्थामा चाहिँ के मान्छे छोइने अवस्था कम हुने भएको हुनाले सम्पूर्ण चाहिँ नागरिकहरूले पनि यो नछोइकन भने चाहिँ उपचारका विधि अरू वैकल्पिक विधिहरूको माध्यमबाट गर्दिन भन्ने खालको अनुरोध गर्नुहोस् भनेर स्वास्थ्य कर्मीहरूसँग पनि हाम्रो इन्टरेक्सन भएको छ भन्ने।
यो सँगसँगै जस्तो तपाईँ आफै पनि स्थानीय सरकारको मुख्य सचिव सरह नै हुनुहुन्छ, विशेष गरेर प्रमुख प्रशासकीय अधिकृत मातहतमा थुप्रै कर्मचारीहरू रहने व्यवस्था हुन्छ, त्यो संवैधानिक व्यवस्थापनको हिसाबले पनि आम स्वास्थ्य कर्मी जो स्वास्थ्य क्षेत्रमा सेवारत हुनुहुन्छ उहाँहरूको उच्च सम्मान गर्न चाहन्छु कार्यक्रमको यो व्यवसायबाट पनि, र उहाँहरूलाई गलकुट नगरपालिकाले औषधि लगायतका सामग्रीहरू सहज रूपमा उपलब्ध गराउने तपाईँले जुन खालको तयारी र छलफल गरिरहनु भएको छ नगरपालिकामा, त्यो एकदमै सराहनीय पक्ष छ। त्यो सँगसँगै नगरपालिकाबाट उपलब्ध गराएका सामानहरू समयमै स्वास्थ्य चौकीमा पुग्छन् या पुग्दैनन्, त्यो विषयमा तपाईँले अनुगमन गर्नुभएको छ कि छैन?
अहिलेसम्म चाहिँ औषधिकै हिसाबले कुनै खालको अभाव छैन जनरल औषधिहरू, तर अर्को एउटा मोडलबाट दीर्घ रोगीहरू अब क्यान्सर लागेको अरू शारीरिक मानसिक रूपबाट चाहिँ अरू यहाँ गलकोटमा अथवा बागलुङ बजारमा पोखरामा पनि नपाइने काठमाडौँ पुग्नुपर्ने कतिपय क्यान्सर लागेका बिरामीको लागि चाहिँ अब भरतपुरसम्मबाट ल्याउनु पर्ने औषधिहरूको सम्बन्धमा पनि हामीले सीमित मात्रामा खरिद गरेर त्यसको पनि उपलब्धता गराउन सकिन्छ कि भन्ने विषय
छ। सर, यो गलकोट क्षेत्रमा नपाइने अथवा बाहिरबाट ट्रान्सपोर्टेसनको हिसाबले व्यवस्थापन गर्ने विषयवस्तु अलिक जटिल नै रहन्छ, स्थानीय सरकारभित्र मात्र रहँदै गर्दा पनि सबै स्थानीय पालिकाहरूमा अहिले देशभर लकडाउन छ, एक पालिकाबाट अर्को पालिकामा जान नपाउँदाखेरि त्यो यातायात अथवा ट्रान्समिसनको हिसाबले समस्या हुनु ठिक छ, त्यसमा पनि स्थानीय सरकारले गरिरहेको पहलप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ, तर नगरपालिकामा आइसकेका सामग्रीहरू स्वास्थ्य संस्थामा पुग्नु कति दिन लाग्छ भन्ने मेरो प्रश्न सर।
यो नगरपालिकाको स्वास्थ्य शाखामा जम्मा भएका सबै सामानहरू हामीले द्रुत गतिमा चाहिँ सम्बन्धित स्वास्थ्य चौकीमा पुर्याउने मैले निर्देश पनि गरेको छु, र हाम्रो चाहिँ स्वास्थ्य संयोजक मार्फत यो चाहिँ भइरहेको छ। तत्काल अभाव कुनै स्वास्थ्य चौकीमा छ भन्ने गुनासो छैन, तर एक दुई दिन ढिलो तलमाथि भएको छ भने पनि त्यसलाई सत्याएर तुरन्तै पुर्याउने व्यवस्था गर्ने पनि म जिम्मेवारी लिन्छु।
ठिक छ सर, तपाईँले भने जस्तै त्यो तपाईँले जुन खालको इनिसिएसन लिनुभएको छ त्यसलाई कानुनका हिसाबले पनि आम मान्छेले राहत पाउने हिसाबले पनि अझ अनुगमन गर्नुपर्ने आवश्यकता देखेको छ। गलकुट नगरपालिकाले सबै स्वास्थ्य चौकीका लागि आवश्यक मात्रामा मास्क सेनिटाइजर लगायतका सामग्री प्रदान गर्नका लागि निर्णय गरेको, तीन दिन पश्चात स्वास्थ्य चौकीले पाएको पनि हामीले जानकारी पाएका छौँ, त्यसर्थ तपाईँले यो प्रश्न राखेँ। अब अर्को एउटा प्रसङ्गको बारेमा कुराकानी गरौँ, राहत वितरणका हिसाबले नगरपालिकाले केन्द्र सरकारको मापदण्ड प्रदेश सरकारको मापदण्डलाई आत्मसात गरेर एउटा मापदण्ड निर्धारण गरेर राहत वितरण गरिरहेको छ, खाद्यान्न सामग्री वितरण गरिरहेको छ। यो खाद्यान्न सामग्रीलाई एकद्वार प्रणालीमा लागू गर्न नगरपालिकाले सूचना जारी गरेको छ, जनप्रतिनिधिलाई पनि भनिरहेको छ, आम कर्मचारी पनि त्यसतर्फ सचेत नै छन्। यदि हुँदा हुँदै पनि हामी वितरणमुखी भयौँ कि भन्ने मेरो प्रश्न सर।
यस्तो हुँदो रहेछ घनश्याम सर, कसो भने यो अलिकति यसमा के भने नैतिकताका पनि हुँदो रहेछन्, रात दिने र लिने बिचमा सम्बन्धले पनि काम गर्दो रहेछ। हामीले अघिल्लो मिटिङमा चाहिँ एक खालको क्राइटेरिया बनाऊ कि भन्ने नसोचेको होइन,
मापदण्ड नै आयो, मापदण्ड आइसकेपछि त्यहाँ धेरै कुराहरू खुलेका छन्, कस्तो खालको व्यक्तिले राहत लिन मिल्छ, कस्तो खालको व्यक्तिलाई राहत हस्तान्तरण गरिन्छ, कस्तो खालको व्यक्तिलाई दैनिक ज्यालादुरी गर्ने जीविकोपार्जन गर्ने व्यक्ति भन्ने कुरा त स्पष्ट मापदण्डमा खुलेको छ।
त्यसमा पाँच सातवटा मापदण्डका रोजहरू एकदमै प्रष्ट छन्, र मैले हाम्रो वडाध्यक्ष ज्यूको र वडा समितिलाई के पनि रिक्वेस्ट गरेको भनेदेखि सबै खालका मापदण्डको सारांश भनेको दिनभरि काम गरेर बेलुका चाहिँ पैसा लिएर गएर सामान किनेर खान सक्ने, र उहाँहरू चाहिँ किन घरमा बस्दाखेरि दिनमा काम गर्न नपाएको हुनाले उहाँहरूलाई मात्रै दिने हो भनेर मैले भन्ने गरेको छु। त्यति हुँदा हुँदै पनि तुलनात्मक हिसाबले अहिलेसम्म आएको विवरण अनुसार हामीले चाहिँ सोचे भन्दा बढी नै राहतको रकम राहतको चाहिँ परिणाम गएको छ। त्यो परिणाम कस्तो भने प्रदेश र केन्द्र सरकारले निर्देशन गरे अनुसार तपाईँको चामल 30 केजी, दाल 2 केजी, 2 लिटर तेल, लिपोका नुन भन्ने जुन छ त्यो परिणाम त परिणाममा छ, संख्यात्मक
हिसाबले हो तपाईँले भने जस्तै त्यो संख्यात्मक हिसाबले अहिलेसम्म गलकोट नगरपालिका क्षेत्रभित्र कति व्यक्ति कति अब श्रमिक रहेछन् भन्ने कुराको तथ्याङ्क खुल्छ जस्तो लाग्छ जुन मजदुरी
कस्तो छ घनश्याम सर भने वास्तविक श्रमिकहरू चाहिँ हामी कहाँ सहयोग नेर घेर भन्दा नि माथि पुग्छ जस्तो लाग्दैन हेर्नुहोस् होइन तर हामीले हिजो मात्रैको बैठकमा यसो अनुमान लाउँदाखेरि 1300 आसपासमा चाहिँ राहत वितरण चाहिँ हुने अवस्था छ 1300 आसपासमा भइसकेको जस्तै छ
अझै वितरण गर्न कतिपय वडामा बाँकी छ मैले सरलाई अझ बढी के विषयमा पनि ध्यान केन्द्रित गर्न खोजेँ भने प्रधानमन्त्री रोजगार कार्यक्रममा 1128 जनाको आवेदन दर्ता भएको थियो नगरपालिकामा त्यो हिसाबले बेरोजगारको संख्या 1128 हुनु पर्थ्यो दर्ता भएको हिसाबले पनि हामीले राहत वितरण त 1300 भन्दा पनि माथि गरिसक्यौँ अब राहत वितरणबाट छुटेका व्यक्तिहरूको पनि लगत सङ्कलन कार्यक्रम त गर्नै पर्ने हुन्छ कतिपय त्यस्ता व्यक्तिहरूको राहत छुटेको पनि होला उहाँहरूले राहत पाउनै पर्छ यो तथ्याङ्कलाई हेर्ने भने करिब 1500 भन्दा पनि बढी जाने भयो यो अवस्थालाई हामीले अलिक बढी अनुगमनका हिसाबले आम मान्छेले मेरो भन्दा पनि आम जनप्रतिनिधिले मेरो भन्दा पनि वास्तविक प्रभावित को हो भन्ने विषयमा पहिचान गर्न पनि निकै कठिन महसुस भयो यो विषम अवस्थामा है सर
अब यस्तो भयो घनश्याम सर यो अब यो वास्तविक चाहिँ मर्कामा पर्ने जुन ज्यालादारी जुन नागरिक हुनुहुन्छ गलकोटवासी उहाँहरूको छानबिन गर्ने सम्पूर्ण चाहिँ अधिकार हाम्रो बैठकले चाहिँ वडा समिति वडा अध्यक्षको अध्यक्षतामा भयो वडा समितिलाई प्रदान गरेको अवस्था हो होइन अलिकति ग्याप चाहिँ त्यहाँ के भयो भने हामीले चाहिँ जनसङ्ख्याको हिसाबले अथवा अलिकति चाहिँ बसोबासमा बाक्लो बस्तीको हिसाबले चाहिँ फलानु वडामा 200 अथवा फलानु वडामा 100 भनिदिनु पाएको भए त्यो क्राइटेरियाले अलिकति काम गर्थ्यो होला है हाम्रै छिमेकी नगरपालिकाहरूमा मैले सुनेको जयमिन नगरपालिकामा लगभग 375 मात्रै राहत लिएको भन्ने कुरो आएको छ त्यो हिसाबले त हामी धेरै माथि गइसक्यौँ तुलनात्मक हिसाबले जयमिनी भन्दा प्रतिवेदी आएको हिसाबले चाहिँ गलकोट नगरपालिका अलि माथि नै हो
अझ कम हुनु पर्थ्यो त्यो संख्यात्मक आय स्रोतको हिसाबले त
अझ कम हुनुपर्ने अब यसलाई चाहिँ कसरी पनि बुझौँ भने सर अब अरूलाई दोष दिउँ भन्दाखेरि पनि हामीले क्राइटेरिया तोक्न सकिएन पहिलो बैठकबाट त्यसबाट चाहिँ अलिकति चाहिँ अपेक्षा अब राज्यपालको अपेक्षा स्वाभाविक रूपमा हुने नै भयो नागरिकहरूको अपेक्षा अलिक बढी भएको हो कि भन्ने चाहिँ देखिएको छ
यो अहिलेको पहिलो चरणले त खासै ठुलो समस्या सिर्जना नगर्ला यद्यपि यो लकडाउनको अवधि वैशाख 3 नै लकडाउन खुल्यो भने त त्यति धेरै असर नगर्ला एकैपटकको वितरण गरेको राहतले सबै मान्छेलाई सन्तुष्टि पनि देला भोको पेटले अन्न पनि पाउला तर यो लकडाउनको अवधि थप हुने फेरि दोस्रो र तेस्रो पटक पनि राहत वितरण गर्नुपर्ने अवस्था सिर्जना भयो भने त स्थानीय सरकारलाई निकै कठिन छ नि
एकदमै कठिन छ तपाईँले भन्नुभएको कुरो चाहिँ असाध्यै मलाई त मनमै छोयो यसलाई चाहिँ सबै अब वडा समितिदेखि सम्बन्धित राहत प्राप्तकर्ताहरूले नै यसको विश्लेषण गरेर होइन ठिकै छ हामीलाई चाहिँ आटो पिछो घरमै पुग्छ भनेर अब यो नगरपालिकाको कोषमा चाहिँ दही पहिरो सम्बन्धी कुराहरू त भोलि पनि आउन सक्ने अवस्था हुन्छ बाढी पहिरो पोहोर साल 1 र 2 नै गौँदी खोलामा जुन खालको बाढी आयो त्यसलाई पनि हामीले पैसा जोडेर राख्नुपर्ने हुन्छ हेर्नुहोस् होइन त्यो हुनाले चाहिँ आम जनताले नै यो हाम्रो नगरपालिका हो र हाम्रो स्थिति अहिले राहत लिने अवस्थामा छैन हामी लिनौँ भनेर छोड्न सक्ने अवस्था पनि रहिदियोस् भन्ने चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु
पक्कै पनि यहाँले भने जस्तै अहिले राहत लिँदै गर्दा अर्को दोस्रो र तेस्रो पटक राहत लिनेहरूको संख्या बढेर नआओस् घटेर जाओस् र राहत लिने व्यक्तिहरू को छन् कस्ता कस्ता व्यक्तिले राहत लिए भनेर आम मानिसले जान्ने गरिकन सूचना हामी मार्फत विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गर्ने गरिकन नगरपालिकाले तयारी गरोस् यो पनि अपेक्षा गर्छौँ सर
धन्यवाद सर यसको लागि म चाहिँ जरुर हजुरको अपेक्षा र सम्पूर्ण समाजसेवी जनप्रतिनिधि र नागरिक समाजलाई मेरो विशेष अनुरोध के हो भने वास्तविकतामा जिउने चाहिँ अपेक्षा गरौँ अवास्तविक र अब राजन दिन्छ भने लिने भन्ने हिसाबले नसोचौँ भन्ने चाहिँ म विशेष अनुरोध गर्न चाहन्छु र सँगसँगै चाहिँ यो गलकोट नगरपालिकामा अब यो कोरोना भाइरसको सङ्क्रमण छ जस्तो चाहिँ मैले धेरै छलफल बैठक अन्तर्क्रियामा रहँदा बस्दा चाहिँ फिल भएको छैन है अब नआओस् अब भोलि नै बाटो काठमाडौँमा डेरा गरेर बस्ने चाहिँ के अरे अब
भोलि र पर्सि खुल्दैछ अब उनीहरू गलकुट नगरपालिका योसँग अलिकति जोडिनु पर्नेछ जस्तो काठमाडौँबाट आइसक्यो गलकुट नगरपालिकाका नाकाहरू हामीले अझ बढी लकडाउनलाई प्रभावकारी बनाउन टाइट गरिरहेका छौँ क्वारेन्टाइन बनाइयो त्यो नमुना मात्रै बन्यो त्यहाँ बस्ने व्यक्ति कोही पनि भएन 138 गलकुट नगरपालिका क्षेत्रभित्र विदेशबाट आएका व्यक्तिहरू घरमै बसेका छौँ भनेको छ उनीहरूको सामान्य भन्दा सामान्य अवस्थाको मात्रै हामी जानकार छौँ उनीहरूको स्वास्थ्यको बारेमा उनीहरूलाई नियमित रूपमा अनुगमन गर्ने उनीहरूको होम क्वारेन्टाइन तपाईँ हामी जाँदा मात्र बस्छन् अथवा त्योभन्दा अन्य समयमा बसेका छन् या छैनन् यो विषयमा हामी अझ बढी गहिराईकै रूपमा कार्यान्वयन नगरिरहेको सन्दर्भमा अब आउने व्यक्तिहरूलाई हामीले रोक्ने अवस्था सिर्जना हुन्छ अथवा ल्याइसकेपछि क्वारेन्टाइनमा राख्न सक्छौँ
यो यस विषयमा चाहिँ जटिल समस्या फेरि उत्पन्न होला जस्तो छ घनश्याम सर अब हाम्रो र नगर प्रमुख उपप्रमुखज्यूको सरसल्लाह अनुसार के हो भनेदेखि जो पनि बाहिरबाट आउँछ ऊ अनिवार्य रूपबाट 14 क्वारेन्टाइनमै बस्नुपर्छ भन्ने हो अब काठमाडौँमा भइरहेको मान्छे अब विदेशी चाहिँ होइनन् उनीहरू है त्यहाँ पनि लगभग 14-15 चाहिँ अब आफ्नै घरमा सेल्फ क्वारेन्टाइन जस्तोमा बसिसक्नु भएको छ उहाँहरूलाई राख्ने कि नराख्ने क्वारेन्टाइनमा भन्ने विषय पनि अर्को एउटा क्वेसन त छ त्यो हुनाले उहाँहरू काठमाडौँ 14-15 बिताइसकेको हुनाले घरमै चाहिँ सेफ क्वारेन्टाइन गर्न जाति हुन्छ कि भन्ने सोचाइ पनि छ यस विषयमा अब भोलि नै अब उताबाट आउने मान्छेहरूको अवस्था हेरिकन तत्काल केही निर्णय गर्नु पर्ला
यो हामीले लकडाउनको अवधि सुरु हुनुभन्दा अगाडिको कुरा गरौँ हामी चैतको 9 छलफल गरिरहँदाखेरि नगरपालिकामा छलफल गरिरहँदाखेरि चैतको 10 बिहान गलकुट नगरपालिका क्षेत्रभित्र 21 बसमा केही मानिसहरू आएको त्यस पश्चात 11 बिहान पनि 14 बसमा यहाँका स्थानीयहरूको आवत जावत भएको तथ्याङ्क हामीसँग आइपुगेको छ यद्यपि यी व्यक्तिहरूलाई हामीले 138 रूपमा तथ्याङ्कको हिसाबले राखिरहँदाखेरि बागलुङमा ऱ्यापिड टेस्टको कुरा पनि चलिरहेको छ कहिलेबाट कसको ऱ्यापिड टेस्टमा अथवा बरेङमा 8-10 स्वाब परीक्षणको काम पनि सुरु भयो भन्ने जानकारी आइसकेको छ गलकुट नगरपालिकाका यी 138 स्वाब परीक्षण हुने सम्भावना छ कि छैन अथवा कहिलेदेखि हुन सक्छ
यो अघि भर्खर मात्रै नै हाम्रो स्वास्थ्य संयोजक मिनराज गैरेले हजुरको यो 14 चाहिँ भित्रेकाहरू स्वाब परीक्षण गर्ने निर्णय भएको छ भनेर सुनाउनु भएको थियो उहाँहरूलाई हामीले स्पष्ट निगरानीमा चाहिँ के अरे तपाईँ महिला स्वास्थ्य स्वयंसेविका मार्फत उहाँहरूको आनी बानी चालचलनदेखि लिएर स्पष्ट निगरानीमा राखिरहेका छौँ र जिल्ला बागलुङ सदरमुकामदेखि ल अब हामीले चाहिँ स्वाब परीक्षण सुरु गऱ्यौँ भनेर उहाँहरूले नै सुरु गर्न आउँछौँ भन्ने बित्तिकै उहाँहरूले हामी निश्चित स्थानमा जुन अब क्वारेन्टाइन बनाइएको छ हाम्रो यो 2 वडाको
देवालय प्राथमिक विद्यालयमा
देवालय प्राविमा देवालय प्राविमा उहाँहरूलाई लगेर स्वपरीक्षणको नमुना सङ्कलन गर्ने अवस्था चाहिँ सिर्जना गर्नु भनेर चाहिँ पठाएको अवस्था छ पहिलो कुरो क्यामेराबाटै ती किटहरू लिएर यहाँ आउने अवस्था भइसकेपछि हामी त्यो चाहिँ उहाँहरूलाई चाहिँ एकजुट ग्रुप बनाएर त्यो व्यवस्थापन गर्छौँ
यो लकडाउनलाई प्रभावकारी बनाउन आम मानिस सचेत हुँदा हुँदै पनि त्यसलाई अलि बढी चासोको रूपमा अलि बढी आफ्नै स्वास्थ्यको अवस्थाको बारेमा जानकारी लिनका लागि सुरक्षित रहनका लागि होम क्वारेन्टाइनमा नबसिरहेको सन्दर्भमा पछिल्लो समय सामाजिक सञ्जालमा समेत चर्चा र विशेष गुनासो आलोचना पनि हुने गरेको छ जनप्रतिनिधि र कर्मचारी स्वयं सवारीमा हिँडेका कारण आम मानिस पनि सवारीमा हिँड्न चाहन्छौ उनीहरूलाई छुट हामीलाई किन घरमा राख्नुपर्ने यस्तो खालको प्रश्न पनि आउने गरेको छ नि
यो एकदम गम्भीर विषय हो अब जसले जुन अगुवा उइके भन्ने जस्तो होइन हामी आफैले चाहिँ समाजमा नमुना बनेर उदाहरणीय बनेर देखाउनु पर्ने ठाउँमा त्यस्तो कहीँ कतै भएको छ भने त्यसलाई आत्मसमीक्षा गरेर आफै जोगिनु पर्ने अवस्था छ उहाँहरूले जनतालाई पढाउन सिकाउनु पर्ने मान्छेले आफैले गाडी घोडा चढेर हिँडिदिनु भएन यो मेरो विनम्र अनुरोध पनि हो र यहाँ गलकुट मार्फत वास्तवमा चाहिँ अरूले गल्ती गर्यो भनेर आफ्नो स्वास्थ्यलाई चाहिँ के भने तपाईँको हेल्थ चेकिङ गरेर गल्ती नगरौँ कोही पनि खोलामा माछा मार्न जाने गाउँमा बसेर कुखुरा काटेर भोजभतेर खाने बेला होइन यो हामी विषम परिस्थितिमा छौँ र एकले अर्को प्रति शङ्कालु हिसाबले हेर्न जरुरी छ आफू बाहेक अरूलाई कोरोना छ कि भनेर शङ्का गर्नुपर्ने अवस्थामा भएको हुनाले पनि आम जनसमुदायलाई चाहिँ आफ्नो स्वास्थ्यको सुरक्षा कसरी हुन्छ कसरी पवित्र जीवनशैली यापन गर्न सकिन्छ त्यतातिर चाहिँ अभिप्रेरी हुन विनम्र अनुरोध गर्दछु।
त्यस सँगसँगै अब यो बजार अनुगमन र आपूर्ति सहजको विषय पनि थप जोडिएको छ, जो हामीले अगाडि औषधिको आपूर्तिको कुराकानी गर्यौँ, त्यस बाहेक यो खाद्यान्न आपूर्ति र बजारमा उपभोग्य सामग्रीहरूको मूल्यका हिसाबले कालोबजारी भयो कि अथवा त्यो सहज रूपमा आपूर्ति भएको छ कि भन्ने विषयमा पनि नगरपालिकाले अनुगमन वडा समिति मार्फत गरेको जानकारी आएको छ। अहिले यो रिचार्ज लगायतका सामग्रीमा निकै कालोबजारी भएको पनि हामीले पाएका छौँ, केही तथ्यहरू के प्रमाणहरू पनि हामीसँग आइपुगेका छन्। हामीले सम्बन्धित क्षेत्रमा गलकुट नगरपालिकालाई पनि उपलब्ध गराउने गरिकन ती प्रमाणित प्रतिहरू हामीले राखिरहेका छौँ। अब ती कालोबजारी गर्नेलाई नगरपालिकाले कस्तो खालको कारवाही गर्छ अथवा आगामी दिनमा कालोबजारी हुन नदिन कस्तो खालको अनुगमन प्रक्रिया अवलम्बन गरिन्छ?
यो एकदमै सान्दर्भिक कुरो हो। अब जहाँ गाह्रो त्यहीँ बजिए साह्रो भने जस्तो, यही बेला आफ्नै छिमेकी दाजुभाइ आफ्नै सँगै साथीलाई ठग्ने होइन, अब नभएको मूल्य लिने कुन खालको व्यवहार चाहिँ कहीँ कतै देखिएको छ भने पक्कै पनि नगरपालिकाले आफ्नो कानुनी दायराभित्र रहेर तत्कालमा सिलबन्दी लगायत अरू आम अरू चाहिँ कार्यविधि पुरा गरेर गर्ने चाहिँ कानुनी व्यवस्था छ। अब अहिले चाहिँ तत्काल हामीले बजार निरीक्षण भनेर सबै बजार खुलेको अवस्था पनि छैन, आवश्यकता अनुसार खट्टोखुट्टो खुलेर त्यो हुनाले बजार निरीक्षण पनि पूर्णत गर्न नसकिरहेको अवस्था, पार्टिकुलर ठाउँमा यसरी कालोबजारी भएको छ भन्ने सूचना स्रोत पाएको खण्डमा हामी कारवाहीको प्रक्रियामा जान्छौँ।
जो बजार क्षेत्रमा पनि केही आंशिक रूपमा त्यस्तो तथ्यहरू आएका छन्, हामीले हिजो मात्रै प्राप्त गरेको तथ्याङ्क र प्रमाण अनुसार दुदिला भाटीका एकजना स्थानीयले 230 रुपियाँमा दुईवटा रिचार्ज खरिद गरेको तथ्य सहित हाम्रो स्टुडियोमा आइपुग्नु भएको थियो। त्यसै गरी गलकुट नगरपालिकाका अन्य वडामा रहेका जुन बजार केन्द्रित भन्दा पनि गाउँ केन्द्रित गरेर खोलिएका पसलहरूमा कालोबजारी सुरु भएको भन्ने जानकारी हामीले पाएका छौँ। र गलकुट नगरपालिका सँगसँगै ताराखोला गाउँपालिकाको पनि केही स्थानमा त्यस्तो खालको भएको भनेपछि हामीले ताराखोला गाउँपालिका अध्यक्षसँग पनि यो प्रश्न राखेका थियौँ। ठिक छ, यो कानुनकै हिसाबले हिजो बनाइएको क्वारेन्टाइन जस्तै नमुना नबनोस्, त्यो कानुनकै हिसाबले पनि बढी प्रभावकारी बनोस्, यो अपेक्षा र यो कामना गर्छौँ। स्थानीय सरकारले आफ्नो जिम्मेवारीलाई गहन रूपमा कार्यान्वयन गर्ने चाहिँ अपेक्षा गर्छौँ। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
अन्त्यमा मैले चाहिँ के अरे, अब यो कोरोना चाहिँ हाम्रै अपेक्षा भन्दा पनि हामीले साधारण रूपबाट सोचेको सोचाइ भन्दा पनि सम्पूर्ण मानव जातिलाई नै चाहिँ के अरे चुनौतीपूर्वक देखा परेको महामारी, एउटा चाहिँ महामारीको अवस्था भएको हुनाले सम्पूर्ण सबै घरभित्र बसेर सुरक्षित बसेर सफा बसेर कसरी हुन्छ, अब आँखाले नदेखिने कीटाणु दुश्मनी कसरी बिहे हुने भन्ने हिसाबले सोचिदिनु होला भन्ने अनुरोध गर्दै, अरू तमाम विषयहरू जति घनश्याम सरले उठाउनु भयो बजारका विषय, अरू नाकाका विषयहरूदेखि लिएर क्वारेन्टाइनका विषयहरू आगामी दिनमा एक पछि अर्को गर्दै सबैलाई चाहिँ संगठित गर्दै र कार्यान्वयन गर्दै अगाडि बढ्ने सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दै म पनि बिदा चाहन्छु।
समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद गर्नुहुन्छ सर, मलाई बोल्ने मौका दिनुभएको र सम्पूर्ण नगरवासीसँग साक्षात्कार हुने मौका दिनुभएकोमा यहाँ पनि धेरै धेरै धन्यवाद।
कार्यक्रम कोरोना संकट विशेषमा हामीले गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलसँग कुराकानी गरेका थियौँ। विशेष गरी स्थानीय सरकारले आफ्नो जिम्मेवारीलाई बढीभन्दा बढी प्रभावकारी बनाउन कस्तो खालको गतिविधि सञ्चालन गरिरहेको छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित रहेको थियो। स्थानीय बजारमा हुने कालोबजारी, विशेष गरी आम मानिसले लकडाउनलाई प्रभावकारी बनाउनु भन्दा पनि होम क्वारेन्टाइनलाई प्रभावकारी बनाउन नसक्दा खुलेआम हिँडिरहँदा स्थानीय सरकार मौन बस्नुको कारणबारे पनि हामीले जिज्ञासा राखेका थियौँ। त्यस सँगसँगै हामीले स्थानीय सरकारले कसरी काम गरिरहेको छ र अहिले पछिल्लो जानकारी अनुसार ताराखोला गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष सहित गलकुट नगरपालिका वडा नम्बर 5 र 6 वडा अध्यक्ष एकै ठाउँमा वार्ता गर्दै हुनुहुन्छ, जुन वार्ता ताराखोला गाउँपालिकाको सिमाना र गलकुट नगरपालिकाको सिमानामा विशेष गरी मानिसको आवत जावत र त्यसको व्यवस्थापनका लागि केन्द्रित भएको पनि हामीले जानकारी पाएका छौँ। यो सुखद खबर हो, यसबाट सुखद नतिजा निस्कियोस् यो पनि हामी अपेक्षा गर्छौँ। ताराखोला गाउँपालिकाले यसभन्दा अगाडि म्याग्दीको गाउँपालिकाबाट ताराखोला गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरूलाई प्रवेश गरेको खण्डमा 14 दिन क्वारेन्टाइनमा राख्ने, 15,000 जरिवाना गर्ने लगायतका थुप्रै निर्णय गरेको छ। हाम्रो नगरपालिकाले पनि त्यसलाई प्रभावकारी बनाउन कस्तो खालको निर्णय गर्ने हो त्यो पनि हामी आजको कार्यक्रममा मात्र होइन भोलिको कार्यक्रममा हामी फलोअप रिपोर्ट प्रस्तुत गर्नेछौँ। त्यस सँगसँगै हामीले स्थानीय सरकारले अहिलेसम्म पनि लकडाउनको 16 दिनको अवधिमा पनि थर्मल गन प्राप्त गर्न सकेको सकेको छैन। प्राइभेट संस्थाहरूले सहजै उपलब्ध गराउन सक्ने थर्मल गन स्थानीय सरकारलाई किन महँगो साबित भइरहेको छ त? थर्मल गन खरिद गर्ने समय बल्ल सुरु भएको यो बारे प्रश्न गर्नेछौँ स्थानीय सरकार प्रमुख गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। भरत सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। विशेष गरेर स्थानीय सरकारले लकडाउनलाई प्रभावकारी बनाउन धेरै कसरत गरिरहेको छ र यो सन्दर्भमा भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट गलकुट अथवा देशका विभिन्न स्थानमा आम मानिस जान सक्ने गरिकन सरकारले काठमाडौँ बाहिरिनका लागि अनुमति पनि प्रदान गरिसकेको छ। यो अवस्थामा काठमाडौँबाट आएका मानिसले हामीले गलकुट प्रवेश पाउँछन् अथवा सीमामै रोकिन्छन्? यो प्रश्नको लागि पनि हामीले तपाईँलाई यो लाइभमा जोडेका हौँ सर।
यो समाचार मैले भर्खरै तपाईँकै मुखबाट सुने, अब यसको बारेमा हामी तत्काल फेरि इमर्जेन्सी मिटिङ भनौँ अथवा हामी फेरि बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा हामीले छलफल गर्नुपर्ने हुन्छ।
हामीले गलकुट नगरपालिकामा भर्खर मात्रै सञ्चालन भइरहेको स्वास्थ्यसँग सम्बन्धित बैठक पश्चात कार्यक्रम तयारी गरिरहँदाखेरि स्टुडियोमा आइपुग्दाखेरि पछिल्लो अपडेट अनुसार सरकारले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिरिने व्यवस्थापन गरेको छ भनेर पनि समाचार आइरहेका छन्। त्यसबारे पनि स्थानीय सरकारले अब के गर्छ? हामी लकडाउनको हिसाबले एक वार्डबाट अर्को वार्डमा नजाने, एक पालिकाबाट अर्को पालिकामा नजाने र अर्को पालिकामा आउँछ भने पनि हामीले केही स्वयंसेवक पनि परिचालन गरेको अवस्था छ गलकुट नगर क्षेत्रभित्र। पछिल्लो जानकारी अनुसार ताराखोला गाउँपालिका वडा नम्बर 3 र वडा नम्बर 6 तथा वडा नम्बर 5 गलकुट नगरपालिकाको दुईवटा वडाका वडा अध्यक्ष र ताराखोला गाउँपालिकाका वडा नम्बर 3 अध्यक्ष बीच अहिले त्यो सीमामा आम मानिसहरू प्रवेशकै विषयमा छलफल केन्द्रित भएको छ भन्ने जानकारी आएको छ। त्यो खालको तयारी अथवा छलफलमा जुटेको अवस्था छ?
मैले त हजुरले भनेको कुरा भर्खरै मात्र सुने यो समाचार। म यही स्वास्थ्य सामग्रीहरू वितरण गर्ने सन्दर्भमा केही स्वास्थ्य चौकीहरूमा पुग्दै गरेको अवस्था हो। अब यसचोटि अब तत्काल फर्केपछि म सबै साथीहरूसित र स्वास्थ्य कर्मीहरूसित सरसल्लाह गरेर के गर्ने र हामीले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरसल्लाह गरेर निर्गल गर्नेछौँ।
बागलुङमा 3 जनाको नमुना परीक्षणको शुभारम्भ सँगै ऱ्यापिड टेस्टको परीक्षण पनि सुरुवात भइसकेको छ। ऱ्यापिड टेस्टमा गलकुटका कतिजनाको उपचार होला अथवा टेस्ट गरिएला, त्यसतर्फ गलकुट नगरपालिकाको तयारी के गरिरहेको छ? ऱ्यापिड टेस्टमा कतिजनाको उपचार हुन्छ अथवा त्यो परीक्षण हुन्छ?
अब हामी जिल्लासँग अहिलेसम्म भए अनुसार जुन 9 गते भन्दा पछि आएका छन् तिनीहरूलाई 50 जना भन्ने हाम्रो रेकर्डमा छ। उनीहरूलाई नै ऱ्यापिड टेस्ट गर्ने कुरा हाम्रो संयोजक मार्फत जिल्ला संयोजन समितिसँग छलफल भइरहेको कुरा यहाँलाई जानकारी गराउँछु।
त्यस सँगसँगै गलकुट नगरपालिकाले पछिल्लो समय निजी अस्पताल र सरकारी स्वास्थ्य सेवामा कार्यरत डाक्टरहरूलाई एकीकृत गरे पनि स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान केन्द्रित गरेर समिति गठन गरेर थप प्रभावकारी कार्यान्वयनका लागि पनि अगाडि बढ्ने तयारी गरिरहेको, आज छलफलमा पनि उठेका यी जिज्ञासाहरू सहजीकरण गर्ने तयारी गरिरहेको थियो। त्यस्तो खालको तयारी व्यवस्थापनको हिसाबले अब अगाडि बढ्ने हो?
यसको लागि हामी त्यो जुन आज हामीले समिति गठन गरेका छौँ त्यसको रिपोर्ट अनुसार अब हाम्रो स्थानीय स्रोत साधन र हाम्रो दक्षताका आधारमा हामी अगाडि बढ्नेछौँ।
अहिलेसम्म हामी लकडाउनको करिब 14-15 दिन अथवा 2 साता भन्दा बढीको अवधि बिताइसकेका छौँ। हामीले सहज हिसाबले सामग्री पाउने त सम्भाव नै रहेन, केही विषम अवस्थिति हुँदाहुँदै पनि सेनिटाइजर, मास्क, पिपी लगायतका केही सामग्रीहरू पाइसक्दा पनि अहिलेसम्म गन थर्मल गनको चाहिँ गलकुट नगर क्षेत्रभित्र आइ नपुगेको, त्यसकारण पनि भाइरल ज्वरोका बिरामीहरूको पनि उपचार गर्न निकै कठिन भएको भन्ने आइरहेको छ। त्यो थर्मल गन खरिद गर्ने समय नभएका कारणले खरिद नगरिएको अथवा त्यो व्यवस्थापन गर्न नसकेको
होइन, त्यो हामीलाई प्राप्त नभएको अवस्था हो। हामीले ब्ल्याकमा जथाभावी पैसा हालेर किन्न सक्ने पनि हाम्रो व्यवहारिक कठिनाइहरू, कानुनी कठिनाइहरूले गाह्रो भइरहेको र हामीले सहज अवस्थामा नपाएर अहिलेसम्म रहेको अवस्था हो। त्यसको लागि अझै पनि हामी एक्सर्साइज गरिरहेका छौँ, अझै पनि भोलिसम्म केही प्राप्त हुन्छन् कि भन्ने कुरा हामीलाई केही सूचना प्राप्त भएको छ। त्यसपछि हामी अर्को पाटोतिर सुरु गर्नेछौँ।
यो तपाईँले भनिरहनुहुँदाखेरि गलकुट नगरपालिकाले तयारी गरिरहँदाखेरि कतिपय कुराहरू जुन कालोबजारी नियन्त्रणका अभ्यासहरू, लकडाउनका कुराहरूलाई जुन नगरपालिकाले गरिरहेको छ, गतिविधि सञ्चालन गरिरहेको छ, त्यसप्रति हामी पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। जुन खालका गतिविधि सञ्चालन भएका छन् त्यो अत्यन्तै सराहनीय पक्ष छ। त्यस सँगसँगै गलकुट नगरपालिकाले सबै स्वास्थ्य चौकीलाई आवश्यक मात्रामा डिजिटल थर्मामिटर उपलब्ध गराएको थियो। केही दिन अगाडि हामीले यो समाचार पनि प्रसारण गऱ्यौँ। त्यो डिजिटल थर्मामिटर थर्मामिटर गयो तर थर्मामिटरको सही प्रयोग भयो कि भएन भन्ने विषयमा अनुगमन नभएको भन्ने जानकारी पाएपछि गलकुट नगरपालिका स्वास्थ्य संयोजकसँग प्रमुख प्रशासकीयसँग पनि हामीले कुराकानी गरिरहेका छौँ। यो सन्दर्भमा अहिले तपाईँ कुनै एउटा स्वास्थ्य संस्थामा जाँदैछु भन्दै हुनुहुन्थ्यो, त्यो हिसाबले पनि त्यहाँको अनुगमनको पक्षको हिसाबले उहाँ तपाईँ पुगिसक्नु भएको छ भने त्यो विषयमा के भइरहेको छ भन्ने बारेमा पनि हामी केही जान्न चाहन्छौँ। र यो राहत वितरणलाई अझ बढी प्रभावकारी बनाउन नगरपालिकाको मापदण्डलाई अझ व्यवस्थित बनाउनका लागि नगरपालिकाले थप के कस्ता गतिविधि अगाडि बढाउँछ? अब
हामीले अहिलेसम्म जुन प्रक्रिया अन्तर्गत अगाडि बढेका थियौँ, अब यो पहिला चरणको राहत कार्यक्रम हामी समाप्त गर्दैछौँ र त्यसपछि आउने समस्याहरूलाई फेरि हामी गलकुट नगरपालिकाको तर्फबाट परिस्थिति अनुसार के गर्न सक्छौँ त्यसको लागि हामी अत्यन्त जनताको पक्षमा उभिएर काम गर्नेछौँ।
138 जना गलकुट नगरपालिकाभित्र यो चैत्र 1 गतेदेखि आम मानिसहरू भनौँ न 138 जना विदेशबाट आएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू अहिले होम क्वारेन्टाइनमै हुनुहुन्छ। सामान्यतया स्वास्थ्य शाखाबाट जानकारी लिने तपाईँ आफै पनि प्रत्येक वडाका वडाध्यक्षसँग जानकारी लिइरहनु भएको छ बिहान र बेलुकाको समयमा, त्यो हिसाबले पनि तपाईँ बढी अपडेट हुनुहुन्छ भन्ने हिसाबले पनि यो प्रश्न गर्न खोजेँ। यद्यपि ती मानिसहरू सहज रूपमा तपाईँ हामीले भन्दा केही बिरामी भएका छैनौँ, ज्वरो पनि आएको छैन त्यस्तो खालको जवाफ दिइरहेका, तर हामीले क्वारेन्टाइन बनायौँ त्यो नमुना मात्रै बन्यो है?
नमुना मात्र बनेको पनि होइन सर, के हो भने अब हामी जुन अन्तिम स्टेजमा इन्डियाबाट 3 जना आएका थिए उनीहरूलाई हामीले बिचैमा सहस्र स्वीकार गरेर उहाँहरूलाई राख्यौँ र हिजो बेलुकासम्म पनि हामीलाई यो अप्रत्याशित रूपमा यो पुल बनाउने कार्यक्रमको सन्दर्भमा हामीले हिजो दिउँसो यो पुल कसरी निर्माण गर्ने, अब बर्खा लाग्यो बाढी आयो भने बजारलाई खतरा हुन्छ भन्ने कुरा छलफल गरेर गर्दै गर्दा हिजो बेलुका 7 जनाको टिम अकस्मात कलकत्त नगरपालिकामा प्रवेश गर्यो भन्ने कुरा जानकारी पाइसकेपछि हामी सुरक्षा निकायसँग पनि हामी सोधपुछ गऱ्यौँ कसरी आइपुग्यो के गर्यो भन्ने क्रममा काशीको परमिट लिएर यहाँ इन्ट्री भएको कुरा हामीले जानकारी पायो र उहाँहरूलाई आज र भोलि बसेर काम गर्नको लागि अन्य समुदायसँग कुनै पनि टच नहुने किसिमले व्यवस्थापन गर्ने किसिमले उहाँहरूलाई हामीले नरघाटीमा बनाएको क्वारेन्टाइनमा ल्याएर हिजो राति नै त्यहाँ राखेर त्यही खानाको व्यवस्था गऱ्यौँ र आज पनि उहाँहरूलाई त्यही राख्ने व्यवस्थापन छ। अहिले दिउँसो उहाँहरू आफ्नो फिल्डमा जनसमुदायसँग अत्यन्त नजिक नहुने किसिमले सुरक्षा निकायको निगरानीमा हामीले त्यहाँ काम गराइरहेको अवस्था हो र अब हामी आवश्यक परेको खण्डमा हामीले तयार गरेका क्वारेन्टाइनमा लानको लागि हामी अत्यन्त तयार छौँ र परिस्थितिको बाध्यता हो, हामीले कसैलाई जबरजस्ती गर्न पर्यो भने पनि त्यो कुरामा पनि हामी पछि पर्ने छैनौँ।
हामी यो सन्दर्भमा कुराकानी गरिरहँदाखेरि आम मानिसहरूले लकडाउनलाई सामान्य हिसाबले लिइरहेका छन्, करिब 14 दिन काटेपछि त मानिसले अझै सहज रूपमा लिँदा रहेछन्, किनभने हामी 14 दिनसम्म बसिरहँदाखेरि खासै समस्या भएन अब हामीलाई के हुँदैन भनेर हिँड्नेहरूको हुल पनि एकातर्फ देखिन्छ। अर्कोतर्फ नजिकै गरेको नयाँ वर्षको सन्दर्भमा घुम्टे जानेहरूको संख्या पनि उल्लेखै बढेर गएको पनि तथ्याङ्क हामी बिचमा आइपुग्दाखेरि गलकुट नगरपालिकाले बारम्बार भनेको छ लकडाउनलाई अवज्ञा नगर्नु होला, पर्यटक गन्तव्यमा नगइदिनु होला, घरबाट बाहिर ननिस्किनु होला भनेर तपाईँले यसरी भनिरहँदाखेरि पनि कानुनकै हिसाबले कारवाहीका प्रक्रिया पनि केही अगाडि त बढे, सुरक्षाकर्मीहरूलाई सहज सुरक्षा प्रदान गर्न पनि केही समस्या सिर्जना भएको हो कि भन्ने खालको देखिएको छ। बजार क्षेत्रमा त निकै खटिरहनु भएको छ, उहाँहरूप्रति पनि हामी सम्मान व्यक्त गर्दछौँ। नगरपालिकाले पनि सहजीकरण गरिरहेको छ, उहाँहरूसँग कोअर्डिनेसन पनि गरिरहेको छ, त्यो सन्दर्भमा पनि खुसी छौँ हामी। यद्यपि प्रहरी सुरक्षित हुने हिसाबले नगरपालिकाले केही तयारी गरेको हो?
प्रहरी सुरक्षित हुने सन्दर्भमा उहाँहरूलाई हामीले सेनिटाइजर लगायतका सामान्य स्वास्थ्य रक्षाका लागि सामानहरू पनि हामीले उपलब्ध गराएका छौँ र उहाँहरूलाई यातायातको अभाव भयो भन्ने समस्या देखाउनु भएको थियो। हामी कलकत्त नगरपालिकामा रहेको एउटा एक्स्ट्रा मोटरसाइकल थियो, त्यो हामीले स्वास्थ्य कर्मी सुरक्षा कर्मीहरूलाई उपलब्ध गराएका पनि छौँ र हिजै मात्र हामीले निर्णयले जुन घुम्टेमा लाग्ने मेला हो त्यसलाई तुरन्त त्यो मेला व्यवस्थापनलाई रोक्नुहोस्, पूजा समितिलाई त्यो पूजा नचलाउनुहोस् भनेर हामीले हिजो निर्णय गरेका छौँ र सायद त्यो पत्र आज उहाँहरूलाई
तपाईँहरूले गरिरहेको निर्णयको प्रतिलिपिको रूपमा आज स्थगित गरिएको सूचना पनि हामी बिचमा आइपुगेको छ। त्यसर्थ त्यो कारण जनसङ्ख्या हिसाबले प्रभावकारी रह्यो भन्न सकिन्छ। र आम मानिसलाई स्वास्थ्य संस्थाप्रति वितृष्णा होइन ऊर्जा जाग्ने र स्वास्थ्य कर्मीलाई पनि उपचारमा उत्साहित बनाउन नगरपालिकाले जुन खालको अभियान सञ्चालन गरिरहेको छ, पिपी लगायतका सेनिटाइजर लगायतका सामग्रीहरू उपलब्ध गराइरहेको छ, त्यो अत्यन्तै सराहनीय पक्ष छ। त्यस सँगसँगै अब थप ऊर्जा यो लकडाउनको अवधि बढिरहँदाखेरि उहाँहरूलाई ऊर्जाका कुराहरू, त्यस सँगसँगै आम मानिसले सहज रूपमा स्वास्थ्य सेवा पाउँछौँ भनेर जुन खालको हेलो डक्टर कार्यक्रम सञ्चालन भएको थियो त्यसलाई प्रभावकारी बनाउनका लागि पनि केही कसरत गर्नुपर्ने देखिन्छ। आज मात्रै गठित समितिले अब त्यसलाई केही नयाँ मोडेलको रूपमा अथवा नयाँ कार्यक्रमको रूपमा त्यसलाई प्रभावकारी बनाउने योजना बनाउन सक्छ?
हामीले आशा गरौँ, उहाँहरूलाई जिम्मेवारी दिएका थियौँ र हामीले उहाँले गर्नुपर्छ भन्ने अपेक्षा पनि लिएका छौँ र उहाँहरूले जुन कुराको हामीलाई एउटा मोडल दिनुहुन्छ त्यसको लागि हामी अगाडि बढ्नेछौँ।
हुन्छ, हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
अब सन्देश त यही हो, अब हामी हाम्रो सुरक्षा हामी आफै गर्ने हो, हामी प्रिभेन्सनतिर लागौँ। हामीले जुन एउटा लकडाउनको प्रोसेस राष्ट्रियदेखि नगरपालिकालेसम्म तपाईँहरूलाई एनाउन्स गरिराखेको छ त्यसलाई अत्यन्त सहजतापूर्वक लिएर यो हाम्रो स्वास्थ्यको लागि हो, हाम्रो सुरक्षाको लागि हो भनेर लिएर उहाँले आफ्नो समयमा अप्नाएर उहाँहरू आफ्नै घरमा बस्ने वातावरण मिलाउनुहोस्, यो शुभकामना।
हुन्छ, समय दिनुभयो, समय र संवादका लागि मेयर साहब तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम कोरोना संकट विशेषमा हामीले गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीसँग पछिल्लो समय गलकुट नगरपालिकाले गरिरहेको तयारीका बारेमा कुराकानी गरेका थियौँ। यो कुराकानीसँगै कार्यक्रम कोरोना संकट विशेषको हामी अन्त्यमा आइपुगेका छौँ। यस सन्दर्भमा विश्वभर अब कोरोना भाइरसकै कारण आतंकित र त्रसित भइरहँदाखेरि तथ्याङ्क कहाँ पुग्यो भन्ने तपाईँलाई लागेको हुनसक्छ, त्यसबारे म संक्षेपमा जानकारी गराउने पनि यहाँहरू बिचमा अनुमति चाहन्छु। गलकुट नगरपालिकाले राहत वितरणका लागि सँगसँगै आम मानिसलाई सहयोग गर्नका लागि पनि गलकुट कल्याणकारी कोष सञ्चालनमा ल्याएको छ। उक्त कोषमा तपाईँलाई जबरजस्ती छैन, करकाप छैन, स्वैच्छिक रूपमा सक्दो सहयोग गर्न सक्नुहुन्छ। सक्दो सहयोग गर्नका लागि नेपाल बैङ्क लिमिटेडमा गलकुट नगरपालिकाको गलकुट कल्याणकारी कोषमा तपाईँले रकम जम्मा गर्न सक्नुहुनेछ। यो जानकारी पनि तपाईँका लागि राख्न चाहन्छौँ। र तपाईँ सामुदायिक रेडियो गलकुट FM 102.4 MHz सुन्दै हुनुहुन्छ भने हामी कोरोना सङ्कट विशेषमा छौँ। स्थानीय सरकारले आम मानिसलाई सचेत बनाउन प्रिभेन्टिभ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि पनि लागिरहेको छ। यो निरन्तर लागिरहेको सन्दर्भमा तपाईँले पनि नगरपालिकाले गरेको आह्वानलाई सहर्ष पालना गर्नुहुनेछ। यो बढीभन्दा बढी हामीले तपाईँ घरमै बस्नुपर्छ भनेर भन्दैनौँ, तपाईँको स्वास्थ्यका हिसाबले तपाईँ आफै सचेत बन्दै घरमै बसिदिनु होला। रेडियो गलगुरुको तर्फबाट पनि तपाईँ बिचमा यो आग्रह गर्न चाहन्छौँ। र कार्यक्रमको अन्त्यमा विश्वभरको तथ्याङ्कलाई हेर्ने हो भने कोरोना भाइरस नोभेल कोरोना COVID-19 कारण मृत्यु हुनेको संख्या 89,416 पुगेको छ। संक्रमितको संख्या 15,29,439 पुगेको छ। निको भएर घर फर्किनेहरूको संख्या 3,37,164 पुगेको छ। नेपालभित्र जम्मा जम्मी परीक्षण अहिलेसम्म 2,366 जनामा परीक्षण गरिएको छ भने संक्रमित 9 जना, निको भएकाहरूको संख्या 1 जना छ। यसबीचमा पनि बागलुङमा आज 3 जना पहिलो पटक ऱ्यापिड टेस्टका लागि स्वाब परीक्षण गर्दैछ। यससँगै बागलुङमा ऱ्यापिड टेस्ट पनि सुरुवात भएको छ। त्यस सँगसँगै सरकारले भर्खर मात्र गरेको निर्णय अनुसार काठमाडौँबाट शुक्रबार र शनिबार बाहिरिन पाइने भएको छ। काठमाडौँ जान भने बन्देज गरिएको छ। तपाईँ काठमाडौँ जान पाउनुहुन्न, तर काठमाडौँमा हुनुहुन्छ भने अन्य स्थानमा फर्किन पाइने भनेर भनेको छ। यद्यपि स्थानीय सरकारले के निर्णय गर्छन्, तपाईँलाई सिमानाका भित्र प्रवेश गराउँछन् या गराउँदैन, त्यो बारे हामी पनि बेखबर छौँ। हवस् त, यो कुराकानी सँगसँगै हामी कार्यक्रमको अन्त्यमा छौँ। कार्यक्रमप्रति कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए gulkut@gmail.com इमेल गरेर सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँको ठाउँमा कुनै पनि कालो बजारी भएको छ भने मोबाइल नम्बर 98477 18708 सिधै फोन गरेर तपाईँले भएको कालो बजारी टिपाउन सक्नुहुन्छ, रेकर्ड गर्न पनि सक्नुहुनेछ। त्यो तपाईँको जिज्ञासा तपाईँलाई परेको मार्गको बारेमा हामीले स्थानीय सरकारसँग सिधा सवाल जवाफ गर्नेछौँ र तपाईँको समस्या समाधानमा हामी पनि हातेमालो गर्नेछौँ। यो भन्दै यतिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँप्रति विशेष आभार, प्रविधिमा रहने मित्र सरिता खत्रीप्रति धेरै धेरै आभार व्यक्त गर्दै आवाजबाट म घनश्याम गौतम पनि आजको श्रृङ्खलाबाट आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकोट सुन्दै गर्नुहोस्। नोभेल कोरोना COVID-19 संक्रमणबाट बच्नका लागि सचेत बनौ, सावधानी अपनाऊ, घरमै बसौ।
लगातार खोकी लागे गाह्रो हुँदै गए, ये यस्तो लक्षण देखे तोकिएको स्वास्थ्य संस्था गई कोरोना भाइरसबाट बचौ ढुक्क भई भिड भाडमा जानु हुन्न जानै परे पनि सतर्क हुनु पर्छ नियमित साबुन पानीले कम्तीमा बिसेके हात धुनु पर्छ
जनहितका लागि सामुदायिक रेडियो गलकुटा एफएम 102.4 मेगाहर्ज